नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा कुराकानी गर्ने गर्छौं। पछिल्लो एक दशकमा मुलुकको पहाड़ी भागबाट 32% नागरिक बसाई सरेका छन्। तराईबाट 28.9% बसाई सरी अन्यत्र गएका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आन्तरिक बसाई सराई प्रतिवेदनमा यस्तो प्रवृत्ति देखिएको हो। प्रतिवेदनमा नेपालभित्र आफ्नो मूल थलो छोड़ी बसाई सर्नेको अनुपात 29.2% रहेको छ। पहाड़ी क्षेत्रमा 2028 सालमा 6%ले मात्रै बसाई सराई गरेका थिए। त्यसपछिका वर्षमा पहाड़ी क्षेत्रबाट बसाई सराई निरन्तर बढ़दो छ। तथ्याङ्कमा बसाई सराई गर्नेमा सबैभन्दा बढ़ी गण्डकी प्रदेशका रहेको देखिएको छ। आज हामी राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले देखाएका प्रवृत्ति, यसले पार्ने प्रभाव आदिका विषयमा राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। ढुण्डीराज लामिछानेज्यू, स्वागत छ यहाँलाई। अब तथ्याङ्क कार्यालयले पछिल्लो समय विभिन्न प्रतिवेदनहरू सार्वजनिक गरेको छ। अस्ति एकैसाथ 5 प्रतिवेदन सार्वजनिक गर्यो, जसमा बसाई सराईको जुन प्रवृत्ति छ, आन्तरिकदेखि अन्तर्राष्ट्रिय बसाई सराई को प्रतिवेदन छ, सँगै प्रजनन स्थिति, नेपालमा जनसांख्यिक लाभांशको अवस्था, नेपालको जनसंख्या प्रक्षेपण 2078 2108 छ। यी प्रतिवेदनहरूमा हामी केन्द्रित भएर छुट्टा छुट्टै कुराकानी गर्छौ। शुरूमा चाहिँ यो बसाई सराईको प्रवृत्ति, जुन खालको तथ्याङ्क आएको छ, पहाड़ी भागबाट बसाई सराई सर्ने प्रवृत्ति निरन्तर बढ्दै गएको छ, सँगै तराईबाट पनि त्यो देखिएको छ, 28.9% हेर्ने हो भने यसलाई चाहिँ कसरी हेर्न सकिन्छ, कसरी बुझ्न सकिन्छ बसाई सराईको, आन्तरिक बसाई सराईको प्रवृत्ति?
हस्, धन्यवाद। अब यो आन्तरिक बसाई सराई अहिलेको परिप्रेक्ष्यमा अलिक जटिल बन्दै गएको अवस्था हामी सबैले महसुस गरेको अवस्था हो अहिले। अब हामीले जनसङ्ख्याको दहाव चाहिँ हामीले अहिले हिजो विगतका दिनहरूमा तराईमा बसोबास गर्न मान्छेहरू हिमाल र पहाडबाट सर्छन् भन्ने मान्यता, भर्टिकल भनौँ न, साउथबाट नर्थ होइन, नर्थबाट साउथतिर जाँदैछन् भन्ने खालको एउटा भर्टिकल माइग्रेसनको कुराहरू थियो भने अहिले चाहिँ अलिक फरक ढङ्गले माइग्रेसनको कुराहरू चाहिँ बसाइसराईहरू चाहिँ परिवर्तन भइरहेका छन्। अहिले चाहिँ साना साना सिटीहरूबाट ठुल्ठुला सिटीहरूमा पनि आउने, ग्रामीणबाट ग्रामीण क्षेत्रमा पनि जाने मानिसहरूको, अर्बानबाट अर्बान, सहरी क्षेत्रबाट सहरी क्षेत्रमा, यस्तै किसिमले भर्टिकल हिसाबले भन्दा पनि अहिले हरिजन्टल हिसाबले पनि बसाई सराईको प्रवृत्ति बढेको छ। यो के कारणले भयो भन्दाखेरि मान्छेहरू चाहिँ कामको खोजी गर्ने सिलसिलामा अथवा अवसरको खोजी गर्ने सिलसिलामा मानिसहरू बसाई सर्न थाले, एउटा पाटो छ। अर्को पाटो जुन वैदेशिक रोजगारमा गएका युवा युवतीहरूबाट आएका रेमिटेन्सहरूको प्रयोग चाहिँ हामीले हाम्रो शिक्षा स्वास्थ्यमा लगानी गर्ने जुन गरिरहेका छौँ, कन्ज्युम्सनमा सबभन्दा बढी लगानी हुन्छ, खानपिन लुगाफाटो यी सबै कुराहरूमा, त्यसले गर्दा पनि अलिकति मानिसहरूमा चाहिँ कन्ज्युम्सन गर्ने, उनीहरूको खर्च गर्ने प्रवृत्तिमा अलि बढोत्तरी भएको अवस्था देखिन्छ अहिले। यी विभिन्न कारणले गर्दा अहिले हामीले एकदमै पिक्चर, नेपालको पिक्चर कस्तो छ भनेर झलक्कै हेऱ्यौँ भने हिमाल र पहाडको जनसङ्ख्यामा तीव्र रूपमा मानिसहरू बसाई सरेर अन्यत्र जाने, अनि काठमाडौँ आउने अथवा अलि ठुलो सिटीहरूमा आउने, अनि त्यसबाट फेरि त्यहाँबाट चाहिँ विदेशतिर जाने एउटा यो प्रवृत्ति, अनि रिलेसनसिप कस्तो देखियो भने इन्टर्नल माइग्रेसन, आन्तरिक बसाई सराईको सँगसँगै अन्तर्राष्ट्रिय बसाई सराई पनि सँगसँगै दौडिरहेको छ, एकदमै ट्रेन्ड बराबर ट्रेन्डमा दौडिरहेको छ। त्यसले गर्दा यो अवस्था चाहिँ अहिले सबभन्दा बढी हिमाल र पहाडमा देखेको छ र अर्को ग्रामीण क्षेत्रहरूमा देखिएको छ यो। अब हिमाल र पहाडहरू खाली हुँदै गए, करिब करिब 34 जिल्लाहरू अहिले लसमा छन्, पपुलेसनको लस, नेट माइग्रेसन हेऱ्यौँ भने आउने भन्दा जानेको सङ्ख्या बढी भएको कारणले नेट माइग्रेसन लस भयो, मान्छे जाने बढी भए। अर्को चाहिँ पपुलेसन ग्रोथ चाहिँ नेगेटिभमा गएको छ, ऋणात्मक भएको छ 34 जिल्लाको। त्यो कारणले गर्दा ती 34 जिल्ला अब अझै हामी स्थानीय तहमा गयौँ भने त करिब 320 स्थानीय तहहरू चाहिँ जनसङ्ख्याको लस भनौँ न उनीहरूले क्षति बिहोरेका छन्। मानव क्षति जुन छ त्यो मानव क्षति चाहिँ 320 स्थानीय तहले बिहोरेका छन्। त्यसले गर्दा अहिले हाम्रा हिमाल र पहाडका सहर बस्तीहरू खाली हुँदै गए। करिब करिब 6 लाख घरहरू अहिले बस्ने योग्य घरहरू खाली छन् पहाडतिर हिमालतिर त्यो अवस्था आएको छ। अब यो अवस्था चाहिँ हामीले कसरी आयो भनेर हामीले यसो सशक्ति हेऱ्यौँ भने बसाइ सराइ गर्नको लागि एउटा चाहिने चिजहरू भनेको रोजगारी सिर्जना र शिक्षामा हाम्रो चाहिँ प्रवृत्ति अहिले बढ्यो। त्यसले गर्दा महिलाहरू रोजगारीमा जान इच्छा आए, एकदमै रोजगारीमा जाने, उनीहरू कामको खोजी गर्न थाले। महिलाहरूले पनि एकदमै प्रगति महिलाहरूको पनि बढ्यो, केही न केही गर्नुपर्छ, उनीहरू पनि एउटा इन्डिपेन्डेन्ट रूपमा काम गर्ने भन्ने हिसाबले महिलाहरू पनि अगाडि बढेको अवस्था छ। त्यसले गर्दा हामीले अहिले इन्टरनल माइग्रेसनको बाटोमा हामीले हेऱ्यौँ भने महिलाहरूको प्रगति अझ पुरुषहरूको भन्दा बढ्ता देखिन्छ। त्यो चाहिँ अब विवाहको कारण पनि छ, एउटा चाहिँ विवाहको अब हाम्रो संस्कृति त्यही छ हुनाले विवाहको कारणले म्याक्सिमम महिलाहरूको चाहिँ बसाइ सराइ पुरुषको भन्दा तुलनामा निकै माथि देखिन्छ अहिलेको अवस्थामा। अनि सबैभन्दा स्ट्रङ चाहिँ अब कुन जनसङ्ख्यामा त्यसमा प्रवृत्ति छ त भनेर हामीले हेऱ्यौँ भने चाहिँ त्यो जनसङ्ख्याको प्रवृत्ति चाहिँ 20-30 वर्षको हाराहारीमा त्यो उमेरसम्ममा एकदमै चलायमान अवस्था। पहिलो चरणमा आन्तरिक बसाइ सराइ गर्ने त्यो उमेरको जनसङ्ख्या, अनि त्यो दोस्रो चरणमा उनीहरूले अन्तर्राष्ट्रिय बसाइ सराइमा प्रवेश गर्ने, त्यो किसिमको प्रवृत्ति चाहिँ ट्रेन चाहिँ बढ्दो क्रम छ। र त्यसले गर्दा हाम्रो अहिले जनसङ्ख्याको संरचनामा, जनसाङ्ख्यिक संरचनामा, उमेरगत संरचनामा, भौगोलिक संरचनामा एउटा असमानता असन्तुलनको अवस्था चाहिँ यसले सिर्जना गरेको छ।
अब यहाँले कारण पनि भन्नुभयो, अवसरको खोजी सँगै अब रेमिटेन्सले पारेको प्रभावका कारण पनि ग्रामीण भागहरूबाट शहरी भागमा झर्ने प्रवृत्ति बढी देखिएको छ, त्यसैले गाउँहरू रित्तिएका छन्, अब कति घरहरू बस्ने योग्य घरहरू खाली छन्। अब यसको प्रभाव यो समग्र जनसांख्यिक लागमा पर्ने देखिन्छ। अब सँगै नेपालबाट बाहिर जाने प्रवृत्ति पनि बढेको छ। एउटा तथ्याङ्कले वार्षिक 3200 चाहिँ नागरिकता त्यागेर उतै स्थायी रूपमा बसोबास गरेको देखिएको छ। अब यो आन्तरिक बसाई सराईको प्रवृत्तिमा हामीले कुरा गर्यो, अब यो अन्तर्राष्ट्रिय यो आन्तरिकबाट अन्तर्राष्ट्रिय बसाई सराईको प्रवृत्तिको प्रभावको अलिकति विश्लेषण गर्दा चाहिँ कसरी गर्न सकिन्छ?
यो अघि पनि अलिकति भनेको थिएँ। अब हामीले ल्याएको नीतिहरू कस्ता छन् त भनेर हामीले हेर्नुपर्ने हुन्छ। हामीले ल्याएका शैक्षिक नीतिहरू, रोजगारीका नीतिहरू युवा लक्षित छन् कि छैनन् त? हामीले 4 वर्षे शिक्षा नीति ल्यायौँ, त्यो 4 वर्ष शिक्षा नीति ल्याउँदाखेरि त्यो 4 वर्षमा हामीले प्रयोगत्मक कुनै सिप सिक्ने किसिमका नीतिहरू ल्यायौँ कि ल्याएनन्? यो विषयलाई जोडेर हामीले हेर्न निकै आवश्यक छ। हामीले अब हाम्रो संरचना, हाम्रा प्रवृत्तिहरू चाहिँ निकै महँगो हुँदै गए। हाम्रा शिक्षा स्वास्थ्य लगायतका विषयहरू महँगो हुँदै गए, हाम्रा कन्जम्सनको कुराहरू, हामीले उपभोग गर्ने साधन र स्रोतहरू विषयहरू निकै महँगो हुँदै गए। त्यसले गर्दा मान्छेहरूले अब त्यसलाई प्रयोग गर्नको लागि केही न केही आफूले कमाउनु पर्ने भयो, एकअर्कामा स्ट्रगल हुने भयो, होइन, तुलनात्मक रूपमा कम्पेरिटिभ रूपमा एकले अर्कालाई हेर्ने भयो। त्यसले गर्दा अबको जेनेरेसनले चाहिँ नयाँ प्रविधिहरूको प्रयोग गर्न थाले, त्यो अलि महँगो हुँदै गयो प्रविधिहरू। त्यो गरेर अब उनीहरूले सामान्य हिसाबले चाहिँ जीवनयापन गर्न सकिँदैन भन्ने किसिमको एउटा चाहिँ उनीहरूको प्रवृत्ति चाहिँ पैदा भइसकेको छ। अब त्यसले गर्दा उनीहरू जसरी भए पनि पढ्दै कमाउँदै अथवा केही न केही गर्नुपर्छ आफैले भन्ने किसिमको प्रवृत्ति जुन बढ्यो, त्यसले गर्दा युवा जनशक्तिहरूलाई चाहिँ नेपालमा बस्नको लागि अलिकति त्यति सम्भावना जहिले दिएन। त्यही प्रवृत्तिले गर्दा हामी करिब करिब हामीले अहिले भनेका छौँ 21 लाख मान्छेहरू चाहिँ जुन 78 सालमा गएको छन्, त्यो जेनेरेसन जुन गइरहेको छ त्यो सबभन्दा ठुलो चङ चाहिँ 20-30 वर्षमा अझ त्यहाँ कस्तो स्थिति छ भने अलिकति हामी थोरै खुसी नै छ। त्यसमा कस्तो खालको छ भने एउटा यो रोक्न सकिँदैन, यो प्रवृत्ति, यो माइग्रेसन प्रवृत्तिलाई रोक्नु पनि हुँदैन, जान दिनुपर्छ, गर्न दिनुपर्छ। त्यसलाई जबरजस्ती गर्न खोज्यो भने चाहिँ हामीले रोजगारी सिर्जना नगरिकन आफ्ना नीतिहरू परिवर्तन नगरिकन रोक्न पनि सक्ने सम्भावना छैन। तथापि हामीले 2008 सालको जनगणनामा हामीले हेर्दाखेरि पुरुषको जनसङ्ख्या 68 सालको जनसङ्ख्या र 78 सालको जनसङ्ख्या हेर्दा पुरुषको जनसङ्ख्या चाहिँ अलिक कम भएको अवस्था देखिन्छ अहिले विदेशमा पलायन अलिकति घटेको छ तर महिलाको जाने 10 वर्षको अवधिको अहिले पिरियडमा महिलाहरूको जाने सङ्ख्या चाहिँ 2/3 झन्डै झन्डै 66% महिलाहरूको वृद्धि भएको छ। अब महिलाहरू चाहिँ कामको खोजीमा गर्ने र के न के गर्ने भन्ने बढी चाहिँ त्यत्र सङ्केत देखिन्छ। त्यसले गर्दा अलिकति 78 सालको जनगणनाको आधारले अलिकति केही जनसङ्ख्याहरू चाहिँ रिटर्निङ माइग्रेसनको रूपमा चाहिँ केही परिवर्तन भएका छन्। केही पुरुषहरू चाहिँ विदेशमा बसेका खाडी मुलुकमा होस् या बाहिर पढ्न गएका विकसित देशहरूमा गएका मानिसहरू चाहिँ अलिकति रिटर्न फर्कने क्रम पनि अलिकति थोरै सुरुवात भएको छ भन्नेको चाहिँ 2078 सालको जनगणनाको सुरुवातदेखि केही देखाउँछ सङ्केत। र यो सङ्केतले अब 2030 वर्षमा के हुन्छ त भनेर हामीले परिकल्पना गर्दाखेरि चाहिँ अहिले राज्यले नीति पनि राम्रो ल्याइरहेको छ। अहिले जस्तो राज्यले एनआरएनहरू जुन प्रवासीहरू नागरिक हाम्रो आफ्नो नेपाली नागरिकहरू छन् उनीहरूलाई चाहिँ नागरिकता दिने र उनीहरूलाई चाहिँ नेपालमा रोजगारी सिर्जना गर्नको लागि आफ्ना कल कारखाना उद्योग धन्दाहरू व्यवसायहरू गर्न सक्ने जग्गा जमिन खरिद गर्न सक्ने राजनीतिमा बाहेक अरू सबै अधिकारहरू पूर्ण रूपमा दिने भन्ने जुन राज्यले नीति ल्याएको छ नागरिकता दिने भनेर ल्याएको छ त्यसले गर्दा चाहिँ झन् त्यो प्रवृत्ति अलिकति बढ्दै जान्छ। अब रिटर्निङ उनीहरू चाहिँ नेपालमा लगानी गर्न उत्साहित छन् त्यो लगानी गर्ने उनीहरू नेपालमै आउने फर्कने जुन छ त्यो ट्रेन चाहिँ अब बढ्दै जान्छ र त्यो अब अबको 10 वर्षदेखि चाहिँ पछि चाहिँ रिटर्निङ माइग्रेसनको सङ्ख्या पनि अलिक बढ्ने र नेपालबाट जुन माइग्रेसनहरू गइरहेका छन् बाहिर गइरहेका छन् प्रवास गरिरहेका छन् ती प्रवासको दरमा पनि अलिकति कमी आउँछ भन्ने चाहिँ देखिन्छ। अहिलेको सिनेरियो त्यो अवस्थाको छ र सँगै यो अवस्था रहँदैन यसले यो अवस्था रहँदैन भन्ने कुरा चाहिँ अहिले जनसङ्ख्या प्रक्षेपणमा पनि हामीले प्रस्तुत गरेका छौँ यो विषयहरू। त्यसले गर्दा यो प्रवृत्तिलाई रोक्ने होइन कि हामीले उनीहरूलाई बस्न सक्ने वातावरण सिर्जना गर्नको लागि साना साना किसिमका व्यवसायहरूमा त्यसलाई लगानी गर्ने र फर्केर आउने जुन खाडी मुलुकबाट हाम्रा सिप सिकेर आएका दाजुभाइ दिदीबहिनीहरू छन् तिनीहरूलाई चाहिँ काममा रोजगारीको लागि सिर्जना गर्ने त्यो किसिमको वातावरण उनीहरूको सिप अनुसारको सहयोग गर्ने राज्यले लिने तर सिपलाई अझ त्यसलाई इन्हान्स गर्नको लागि सहयोग गर्ने र 10 देखि 12 कक्षा पढेर जुन विद्यार्थीहरू बाहिर गइरहेका छन् त्यो विद्यार्थीहरूको लागि चाहिँ यो 4 वर्षे शिक्षा नीतिमा व्यवहारिक ज्ञान कम्तीमा पनि 1 वर्षको चाहिँ व्यवहारिक ज्ञानहरू सिप सिकाउने कुनै न कुनै प्रकारको एउटा सिप सिक्नै पर्छ भन्ने बाध्यता चाहिँ सिर्जना गर्न सक्यो भने उनीहरूलाई हामीले तिमीहरू नजाऊ भन्नु पर्दैन उनीहरू आफै बस्ने वातावरण चाहिँ सिर्जना हुन्छ भन्ने चाहिँ यो अहिलेको अन्तर्राष्ट्रिय हिसाबमा हाम्रा जुन युवा युवतीहरू बाहिर गइरहेका छन् एउटा सिप नसिकिकन गइरहेका छन् ती युवा युवतीहरूलाई चाहिँ रोक्ने एउटा चाहिँ सहज वातावरण हुन्छ होला भन्ने देखिन्छ।
एकातिर अब बाहिर जाने प्रवृत्ति बढ्दै गएको छ कामको सिलसिलामा पढाइको सिलसिलामा सँगै हामीले जनसाङ्ख्यिक लाभांश लाभको कुरा पनि गरिरहेका छौं। काम गर्ने उमेर समूह चाहिँ स्वदेशमै हुनुपर्छ जसले जसबाट चाहिँ राज्यले लिन खोजेको उपलब्धि चाहिँ ती समूहबाट लिन सक्छ भन्ने छ। अर्कोतर्फ अब रेमिटेन्स ती बाहिर गएकाहरूले रेमिटेन्स पठाइरहेका छन् केही न केही रूपमा राष्ट्रको यो भनौं न मुलुकको अर्थतन्त्रमा टेवा पुर्याइरहेका छन् पारिवारिक रूपमा पनि उनीहरूले योगदान गरिनै रहेका छन्। अब यो जनसांख्यिक लाभांश जनसांख्यिक लाभको दृष्टिकोणमा हामी निरन्तर कमजोर हुँदै गएका छौं कि अलिकति बलियो हुँदै गएका छौं यसलाई विश्लेषण कसरी गर्न सकिन्छ?
अब हामी अहिलेसम्म त एकदमै मजबुत अवस्थामा छौँ एकदमै उच्च पिकमा छौँ हामी अहिले लाभ लिने अवसरमा छौँ हामी करिबै हामीसँग हाम्रो युवा 15-64 वर्षका मानिसहरू 65% छन् हामीसँग अहिले 65% मान्छे भनेको ठुलो सङ्ख्या चाहिँ हामीसँग त्यो काम गर्न सक्ने जनशक्ति हामीसँग छ त्यो अब 25-26 वर्षसम्म रहन्छ आजको यो वर्षदेखि लिएर हामीले अझै पनि हेर्दा 25-26 वर्ष रहन्छ त्यो जनसङ्ख्या अब 65% जनसङ्ख्या अब क्रमिक रूपमा घट्दै जाने हो अब त्यो जनसङ्ख्या चाहिँ वृद्ध उमेरमा वृद्ध वृद्धमा जान्छ भयो हाम्रो अहिलेको 65 वर्षभन्दा माथिको जनसङ्ख्या 7% छ त्यो 7% जनसङ्ख्या अबको 30 वर्षमा 15%भन्दा माथि हुने सम्भावना छ देखिन्छ सिनेरियो त्यो जनसङ्ख्या 15% एउटा चुनौती थपिन्छ एउटा राम्रो पक्ष हो नेपालको सरदर एउटा भर्खर जन्मिएको बच्चा बाँच्न सक्ने सम्भावना हामीसँग 71-72 वर्षको हाराहारीमा पुगिसकेका छ। अबको 30 वर्षमा हामी 77 वर्षसम्म बाँच्ने जनसङ्ख्याहरू हुन्छ। हामी हाम्रो त्यतिखेर जन्मिएको बच्चा 77 वर्षसम्म बाँच्छ। त्यसले गर्दा अब त्यो युवाहरू चाहिँ वृद्ध अवस्थामा परिवर्तन हुँदै जान्छन्। सेम हाम्रो सिफ्टिङ हुन्छ, अब हाम्रो उमेरसम्म सिफ्टिङ हुन्छ 25-30 वर्षपछि। त्यसले गर्दा यो 25-30 वर्षमा हामीसँग जनसङ्ख्या लाभांशको प्रचुर ठुलो सम्भावना छ। त्यो सम्भावनालाई कसरी अब हामीले एउटा हामीलाई चाहिँ बाउन्ड छ कि अब हामी 25 वर्ष त्योभन्दा पछि हामी विकसित विकास गर्न सक्दैनौँ, निकै गाह्रो पर्छ हामीलाई। किनभने हामीले चाहिँ वृद्ध वृद्धाको लागि सोसियल प्रोटेक्सनका सामाजिक सुरक्षाका कार्यक्रमहरू ल्याउनु पर्ने हुन्छ, ठुलो सङ्ख्यामा त्यहाँ हुन्छ। उनीहरूलाई अहिले हस्पिटलका कुरा, शिक्षा र स्वास्थ्यका कुराहरू हामीले ध्यान दिन सकेनौँ भने त्यो वृद्ध वृद्धहरूलाई चाहिँ स्वास्थ्यको हिसाबले ध्यान दिनुपर्ने अवस्था छ। उनीहरूलाई अब कसरी हामीले रोजगारीमा लाउने त, 65 वर्षका मान्छेले काम गर्नुहुन्छ कि हुँदैन भन्दा हुन्छ, तर त्यही किसिमको काम उनीहरूलाई 65 वर्ष 60 वर्षभन्दा माथिकोलाई पनि त्यही किसिमका स्वरोजगारका कार्यक्रमहरू, स्वरोजगारका कामहरू चाहिँ उनीहरूलाई दिन सक्ने हो भने त्यो उमेर समूहले पनि केही न केही काम गर्छ र अर्थतन्त्रमा सेवा पुग्छ भन्ने किसिमले अब सोच्न सकेनौँ भने चाहिँ अब हामी 25 वर्ष हामीलाई तोकिएको अवधि छ। त्यो 25 वर्षपछि तोकिएको अवधिमा हामीले केही गर्नै पर्छ र ठुलो सङ्ख्या अहिले छ अब हामीसँग। त्यसले गर्दा अवसरै अवसरको बेला हो यो। अब हाम्रा प्रविधिको एकदमै द्रुत गतिमा विकास भइरहेको छ। अहिले यो प्रविधिसँगै पनि सँगसँगै जान सक्ने अवसर छ। युवाहरूले त्यो प्रविधिको पनि प्रयोग गर्नुपर्छ र हामीले चाहिँ जुन शिक्षा नीतिमा भएको परिवर्तन अलिकति युवाहरू पलायनबाजीलाई घटाउनुपर्छ र अर्को चाहिँ हामीले कृषिले अर्थतन्त्रमा ठुलै राम्रै योगदानहरू दिइरहेको छ। त्यो अर्थतन्त्र त्यो क्रमशः घट्दै गएको अवस्था छ। हामीले व्यापार घाटालाई पनि कम गर्नु छ। त्यो व्यापार घाटालाई कम गर्ने एउटा ठुलो माध्यम भनेको हाम्रो कृषि अर्थतन्त्रै हो। त्यो कारणले गर्दा कृषिमा साना साना कृषकहरूलाई पनि अलिकति बढाउने र ठुला ठुला खेतीपाती गर्ने कृषकहरूलाई पनि अलिक सपोर्ट गरेर कृषि अर्थतन्त्रमा सुधार गर्नुपर्ने अवस्था छ र हाम्रा जग्गाहरू जुन खाली अवस्थामा भएका छन् त्यसको लागि चाहिँ सबैभन्दा ठुलो लगानी त्यहाँ गर्नुपर्ने अवस्था चाहिँ अहिले छ। र बाहिरबाट आएका सिप सिकेर आएका मानिसहरूलाई हामीले आकर्षण गर्नुपर्छ। खाडी मुलुकमा गएका मान्छेहरूलाई ओहो नेपालमा त हामीले अहिले राज्यले चाहिँ पहाड त हिमालमा चाहिँ खेतीपाती गर्नको लागि सपोर्ट गरिरहेको छ, त्यहाँ हामीलाई हाम्रो सिप त्यहाँ प्रयोग गरिरहेको छ, हामी त्यहाँ जाँदा ठिकै हुन्छ, यति आमदानी त त्यहाँ पनि गर्न सक्छौँ भन्ने किसिमको एउटा वातावरण गर्न सक्यो भने चाहिँ त्यो अहिलेको युवा जनशक्तिलाई यी कुराहरूले चाहिँ निकै छुन्छ कि जस्तो लाग्छ। त्यो किसिमले जानुपर्छ होला।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेका विभिन्न प्रतिवेदनहरू र त्यसले दिन खोजेका सन्देश त्यसको प्रभावका विषयमा राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेसँग कुराकानी गरिरहेका छौं। अब नेपालको जनसंख्याको प्रक्षेपण 2078 2108 पनि यहाँहरूले प्रतिवेदन सार्वजनिक गर्नुभएको छ, सँगै नेपालमा प्रजनन स्थितिको अवस्थाको विषय पनि सार्वजनिक प्रतिवेदन सार्वजनिक गर्नुभएको छ यहाँहरूले। यो हेर्दा चाहिँ सबै परिदृश्यहरूमा प्रजनन दरमा कमी आउने प्रक्षेपण तथ्याङ्कले गरेको छ, प्रतिवेदनमा उल्लेख भएको छ। यसको प्रभाव चाहिँ कस्तो हुन्छ? प्रजनन दरसँग जोडेर हेर्दा प्रजनन दर कमी हुँदा यसको प्रभाव चाहिँ कस्तो देखिन्छ?
अहिले जनसङ्ख्या प्रक्षेपण हामीले ऐतिहासिकै काम गरेका छौँ। अहिले वास्तवमा हामीले आफैले गर्व गर्नुपर्छ। हामीले 30 वर्षको जनसङ्ख्या हाम्रो नेपालको चित्र कस्तो हुन्छ, हाम्रो पिक्चर भनेर हामीले देखाएका छौँ। अहिले यो चाहिँ यो पिक्चर चाहिँ हामीले नेपालको नेपालभित्रका सबै प्रशासनिक इकाइको पनि यो पिक्चर देखाएका छौँ। तल्लो तहसम्म, वार्डसम्म, वडा लेभलसम्म हाम्रा जनसङ्ख्या संरचनाहरू हेर्दाखेरि हाम्रा चित्र बुझ्नको लागि चाहिँ हामीले तल्लो तहबाट बुझ्दै बुझ्दै आएर केन्द्रसम्म बुझ्यौँ भने चाहिँ अलि स्पष्ट हुन्छ हामीलाई। त्यसले गर्दा हाम्रो संरचनाहरूमा एकदमै भत्किएको छ। तल स्थानीय तहमा जानुभयो भने त्यो बिचको जनसङ्ख्या त पुरै पुरुष विहीन जनसङ्ख्या भइसकेको छ तल, तर केन्द्रमा माथि आइपुग्दा चाहिँ अलिकति ब्यालेन्स देखिन्छ। तर तल स्थानीय तहतर्फ हामीले हेर्दै गयौँ धेरै स्थानीय तहहरू वडा कार्यालयहरूमा पुरुष एकदमै कम। अहिले पछिल्लो सर्वेक्षणहरू हामीले गरिरहेका छौँ, विभिन्न सर्वेहरूले पनि हामीलाई एकदमै 78 सालको जनगणनाले त देखायो यो पछिल्लो सर्वेक्षणहरूले पनि पुरुषहरूको चाहिँ बाहुल्यता एकदमै कमजोर, बिचको जनसङ्ख्या कमजोर हुँदै गएको छ। त्यो कारणले गर्दा यो प्रजनन दर चाहिँ एकदमै नियमित रूपमा तीव्र गतिमा घट्छ। यो तीनवटा परिदृश्यहरू हामीले परिकल्पना गरेका छौँ। एउटा प्रगतिशील समृद्ध प्रगतिशील नेपालको एउटा कल्पना गर्दा अहिलेको अवस्था चाहिँ प्रजनन दर धेरै घट्दैन र नियमित यही परिस्थितिले बिस्तारै घट्दै जान्छ भन्ने एउटा अनुमान गरिएको छ एउटा प्रजनन दरमा। अनि हाम्रो मृत्यु दरहरू एकदमै सुधार उन्मुख छ र यसको घट्दै घट्दै गएको छ। एउटा राम्रो शिक्षा स्वास्थ्यमा भएको लगानी, राज्यले जुन गरिरहेको छ लगानी र निजी क्षेत्रहरूबाट जुन भइरहेको छ शिक्षा र स्वास्थ्यमा लगानी, त्यसले गर्दा हाम्रा मृत्यु दरहरू निकै कमजोर कम्ती हुँदै गएका छन्। त्यसलाई व्यवस्थापन गर्दै गएको अवस्था छ। त्यसले गर्दा प्रजनन दरमा चाहिँ अलिकति हामीले सोच्नु पर्यो। जनसङ्ख्याको घट्ने क्रम पनि अब घट्दै घट्दै गएर अहिले हाम्रो जनसङ्ख्याको वार्षिक वृद्धि दर 0.92% छ भने अब 30 वर्षमा यो चाहिँ निकै घटेर 0.3% जस्तो हाराहारीमा आउँछ भन्ने अनुमान छ। यो अनुमानले गर्दा प्रजनन दर पनि क्रमशः घट्ने नै भयो स्वाभाविक रूपमा। यो प्रजनन दर घट्नमा मुख्य रूपमा चाहिँ मानिसहरू, महिलाहरू शिक्षित छन्, अहिले उनीहरूको आफ्नो क्यारियर बनाउन लागिरहेका छन्, उनीहरू पढाइमा जोड दिइरहेका छन्, उच्च शिक्षा हासिल गर्नमा जोड दिइरहेका छन्। त्यही भएर लेट म्यारिजको अवस्थाको एउटा सुरु भयो। अर्को चाहिँ उनीहरूले पढिसकेपछि रोजगारी खोज्ने सिलसिलामा उनीहरू रोजगारीमा लागिरहेका छन्। अहिले पढिसकेपछि रोजगारीमा लाग्ने, रोजगारीमा लागिसकेपछि त्यसले गर्दा विवाह गर्ने उनीहरू पछाडि भकलिँदै जाने अवस्था भयो, जाने अवस्था देखिन्छ। यो सिनारियो चाहिँ छ। अब यो अर्को सिनारियो कस्तो छ भने सिङ्गल रहने, अब विवाह पनि नगर्ने, अब लेट म्यारिज त सँगै छ, एउटा ढिलो विवाह गर्ने, ढिलो विवाह गरिसकेपछि अब किन विवाह गर्नु त भन्ने एउटा नयाँ किसिमको चाहिँ ट्रेन्ड पनि देखेको छ। हामीले एउटा भर्खरै योभन्दा अगाडि एउटा नतिजा सार्वजनिक गरेको छ, त्यसमा 35 वर्षसम्म पनि विवाह नगरी बस्ने महिलाहरूको संख्या बढ्दै गएको छ। त्यसले गर्दा अब यो सिनारियो चाहिँ रहिरहन्छ, निकै लामोसम्म रहन्छ र त्यसले बिस्तारै फेरि यसलाई राज्यको नीति र राज्यले लिने नीतिमा निकै ठुलो कुराहरू भर पर्छ र त्यो नीतिले चाहिँ अब संशोधन अलिकति सुधार पनि हुन्छ। हामीले चाहिँ के सुधार कहिले होला त भनेर हामीले यसो हेर्दाखेरि चाहिँ यो सिनारियो चाहिँ 10 वर्षपछि चाहिँ अलिकति सुधार हुँदै जान्छ, किनभने रिटर्निङ हाम्रा दाजुभाइ दिदीबहिनी बाहिर गएका मान्छेहरू नै फर्किने क्रम सुरु हुन्छ, अलिअलि जान्छ। यहाँबाट जुन प्रवासीहरू बाहिर गइरहेका छन्, हाम्रा एब्सेन्टेजहरू जुन 21 लाख मानिसहरू बाहिर गइरहेका छन्, करिब करिब वर्षको 2-3 लाख मान्छेहरू जुन बाहिर गइरहेका छन्, ती मान्छेहरूको क्रमिक रूपमा कमी हुँदै जान्छ र त्यसले गर्दा प्रजनन दरमा पनि अलिकति माथि आउँदै जान्छ।
ढुनिराज लामिछानेज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो सन्दर्भमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेका विभिन्न प्रतिवेदनहरू र त्यसले देखाउन खोजेका विषय र राज्यले लिनुपर्ने नीतिका सन्दर्भमा राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख, तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुनीराज लामिछानेसँग प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।